नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान 7 बजे प्रसारण हुने बारदशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिका संघको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे बारदशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको अङ्कमा हामी बारदशी गाउँपालिका क्षेत्रमा अहिलेको मनसुनले पुर्याउन सक्ने क्षति, त्यसको पूर्व तयारी, बारदशी गाउँपालिकाले के योजना आगामी आर्थिक वर्षका लागि बनाइरहेको छ र चालु आर्थिक वर्षको अवस्था कस्तो छ भन्ने सन्दर्भमा पनि कुराकानी गर्नेछौँ। र हामीले आजको अङ्कमा प्रत्यक्ष कुराकानी गर्नका लागि बारदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग टेलिफोन सम्पर्कको प्रयास गरिरहेका छौँ र उहाँसँग आजको अङ्कमा कुराकानी गर्नेछौँ। बारदशी गाउँपालिकामा विकास निर्माणका लागि अहोरात्र खटिरहेको जनप्रतिनिधिहरूले गरिरहेका काम के छ र स्थानीय सरकारले नागरिकहरूका लागि के कामहरू गरिरहेको छ भन्ने सन्दर्भमा आजको अङ्कमा बारदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ र उहाँसँग हामी बारदशी क्षेत्रको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद
अध्यक्षज्यू। अहिले अब मनसुन सुरु भएको छ, खोलै खोलाले जेलिएको छ बारदशी गाउँपालिका। अहिलेको अवस्था के छ, कसरी पूर्व तयारीहरू गरिरहनु भएको छ, जानकारी गराइदिनुहोस् न।
बारदशी गाउँपालिकामा अहिले तपाईँको पानीको खासै त्यस्तो किसिमको खराब अवस्था छैन, यसर्थमा छैन। हामीलाई पानीले खराब गर्नु भनेको यो गुरुङ खोला हो।
हजुर।
दिलिङ खोला तपाईँको शिरदेखि पुथरीसम्म जनताको तटबन्धनले ठुलो काम गरेका छन्। त्यस कारण पानीबाट क्षति हुने जुन मुहानहरू छन् त्यो तपाईँको तटबन्धनको काम पूर्ण तपाईँका छन्। डाङीबारीको एक ठाउँमा बाँकी छन्, त्यसमा पनि अहिले काम सुरु छ। पानीको अब मनसुन हुँदा पनि पानीको यसले गर्दाखेरि अहिलेसम्म बारदशीलाई कुनै क्षति छैन।
पूर्व तयारी चाहिँ यहाँहरूले गरिरहनु भएको छ, कहीँ केही भइहाल्यो भने
पूर्व तयारीको लागि त अब रेड क्रस छन्, हाम्रो जिल्ला प्रशासन कार्यालयमा पटक पटक मिटिङ भइरहेका छन् र त्यसको लागि हामीले विपद कोषहरू पनि गाउँपालिकाले सिर्जना गरेका छन्। हामी तयारीमा छौँ।
अध्यक्षज्यू, यो कोरोनाको अहिले पछिल्लो दोस्रो लहर पछाडिको अहिलेको अवस्था चाहिँ के छ?
दोस्रोको अवस्था अहिले सामान्य बन्दै जाँदैछन्।
हजुर।
यहाँ बारदशी अन्तर्गतमा तपाईँको 3 ठाउँमा एन्टिजेन परीक्षण र स्वाब परीक्षण हामी गराइरहेका छौँ। तपाईँको अहिले घट्दो क्रम छ र बारदशी गाउँपालिका अन्तर्गत अहिलेसम्म 7 जनाको घटना घटे, दुःखद घटना घटे। तपाईँको अहिले खासै त्यस्तो किसिमको जुन किसिमको पहिला थियो त्यो किसिमको अवस्था अहिले छैन।
अध्यक्षज्यू, यो चाहिँ बारदशी किसानहरू बढी भएको ठाउँ, धान रोप्ने बेला छ, अहिलेको यो धानका लागि रोपाइँको अवस्था के छ, कसरी अगाडि बढ्दैछ, किसानहरूले के गर्दै?
बारदशी गाउँपालिका जुन कृषिमै निर्भर छन् र बारदशी गाउँपालिका अन्तर्गत अहिले रोपाइ धमाधम भइरहेका छन्। लगभग तपाईँको सबै किसानहरू अहिले खेतमै पाइन्छ र अहिले मलको अभाव पनि छैन, त्यस कारण यसपालि धान रोपाइ चाहिँ छिट्टै सकिने अवस्था चाहिँ छ।
चालु आर्थिक वर्षको हामी अन्त्यमा छौँ, होइन, यो चाहिँ असार सकिन लागेको छ। यो चालु आर्थिक वर्षका विकास निर्माणका कामहरू चाहिँ स्रोतका कारण कतिको प्रभावित भयो, यहाँहरूलाई चाहिँ सङ्घीय प्रदेश सरकारले पठाउँछौँ भनेका पैसाहरू कतिको आइपुगे, योजनाहरू कार्यान्वयनलाई चाहिँ यो लकडाउनहरूले कतिको असर गर्यो, अहिलेको पछिल्लो अवस्था के छ अध्यक्षज्यू?
लकडाउनले त केही प्रभावित त गरेकै छन्, तर लकडाउन हुँदाहुँदै पनि कामहरू चाहिँ हाम्रो सुचारू नै थियो।
हजुर।
र सङ्घीय सरकारबाट आउने पैसाहरू तपाईँको पूर्ण रूपमा नै हामीले पाएका छौँ, तर प्रदेशबाट आउने पैसाहरू चाहिँ करिब करिब 1-1.5 करोड रुपियाँ जति चाहिँ आउन सकेनन्। त्यसले गर्दाखेरि हाम्रो बजेटमा अलिकति प्रभाव पारेका छन्। र जति पनि तपाईँको हाम्रो योजनाको कामहरू छन् करिब करिब तपाईँको 95% सम्पन्न भएको अवस्था छ।
आगामी आर्थिक वर्षका लागि चाहिँ के योजनाहरू बनाउँदै हुनुहुन्छ? यहाँ त पुरानो जनप्रतिनिधि, अनुभवी जनप्रतिनिधि होइन, यहाँहरूको कार्यकालको 4 वर्षको चाडा बजेटहरू कार्यान्वयन गरिसक्नु भएको छ। अब यहाँहरू निर्वाचित भएको 5 वर्षलाई अन्तिम वर्षको बजेट बनाउने तयारीमा हुनुहुन्छ, बजेट बनाउँदै हुनुहुन्छ, आउँदो वर्ष चाहिँ के कामहरू गर्दै हुनुहुन्छ अध्यक्षज्यू?
कामहरू त बाँदस्य अन्तर्गत धेरै थुप्रो कामहरू भएका छन्, तर अहिले हामीले एउटा गौरवको निमित्त हामीले 3 कुरालाई फोकस गरेका छौँ।
हजुर,
यो तपाईँको सर्वप्रथम राजगढलाई स्मार्ट सिटीको रूपमा हामीले बजेटको व्यवस्थापन गरेका छौँ, प्रदेशले पनि हामीले 50 लाख रुपियाँ दिएका छन्, र एउटा हाम्रो बारदासी वार्ड नम्बर 1 साधुपति झिल छन्, सङ्घ सरकारले पनि हामीलाई सपोर्ट गरेका छन् करिब करिब 3.5 करोड रुपियाँ, गाउँपालिकाबाट हामीले 1.5 करोड रुपियाँ छुट्याएका छौँ, र त्यसको हामी टेन्डर आह्वान गरेका छौँ। अब त्यो पनि काम हामीले एउटा बारदासीको चिनारीको रूपमा गरिरहेका छौँ। र अर्को तपाईँको गौरवमय काम भनेको टावरको काम, भ्यु टावरको काम हुँदैछन्, यसपालि 3 हाम्रो कम्प्लिट हुन्छ, र यसपालि पनि हामी 1 करोड रुपियाँ विनियोजन गरेका छौँ। तपाईँको त्यो 11 भ्यु टावरको तपाईँको हाम्रो योजना हो, त्यो अनुसार चाहिँ हामीले काम गरेका छौँ। र अरू सानातिना विकास निर्माणका बाटाघाटा कल कलबटहरूको हाम्रो पूर्णता पाइसकेका छन्, अब बनाउनु बारादासीमा बनाउनु पर्दैन। रह्यो कुरा के भने, अब यी 3 कुरा चाहिँ प्रमुख हामीले फोकस गरेका छौँ।
यी 3 कुराहरू चाहिँ कहिलेसम्ममा, कति वर्षमा निर्माणको चाहिँ पूर्ण सम्पन्न हुन्छ भन्ने गरीको स्रोतहरूको व्यवस्थापनको कुराहरू कसरी गर्छ?
करिब करिब तपाईँको यो अब झिलको विषयमा 2-3 वर्ष लाग्छन्
होइन। हजुर,
अब राजगढ स्मार्ट सिटी हाम्रो पहिलेदेखि नै बजेट व्यवस्थापन गरेर हामी अगाडि बढेका छौँ। अब पूर्णता बजारलाई पूर्णता पाउनुको लागि त निश्चित टाइम हुँदैनन्, तैपनि एउटा रूप चाहिँ हामीले यसपालि चाहिँ दिँदैछौँ।
भनिसकेपछि राजगढ स्मार्ट सिटी भन्ने गरेको कुरा चाहिँ यो आगामी आर्थिक वर्षमा एक ढङ्गको खाका देख्न सकिन्छ होइन?
सकिन्छ, अहिले नै देख्न सकिन्छ, तर यो अब आउने वर्षमा जुन हामीले प्लान गरेका छौँ त्यसले चाहिँ कुनै पनि नयाँ मान्छे आउँदाखेरि वास्तवमा स्मार्ट सिटी नै हो जस्तो उसले अनुभव गर्न सक्छन्, र टावर पनि करिब करिब हाम्रो 3 यसपालि कम्प्लिट हुन्छन्, र 1 करोडको व्यवस्था गरेका छौँ। अरू पनि प्रदेश र सँगसँग गरेका छौँ, हाम्रो 11 नै यसै वर्ष चाहिँ पुरा गर्ने चाहिँ लक्ष्य चाहिँ हो।
यो स्मार्ट सिटीमा चाहिँ के पूर्वाधारहरू बनाएर त्यसलाई स्मार्ट बनाउने भन्ने गरेको कुरा गर्दै हुनुहुन्छ अध्यक्षज्यू?
पूर्वाधार भनेको हामीले डिपिआर गरेका छौँ, डिपिआर हाम्रो जम्मा जम्मी करिब 17-18 करोडको छ, डिपिआरको आधारमा चाहिँ तपाईँको स्मार्ट सिटी हामीले निर्माण गर्ने काम चाहिँ अगाडि बढाएका छौँ। त्यसमा सबै कुराहरू हुन्छन्, बुझ्नु भएन?
हजुर,
एउटा स्मार्ट सिटीको बजारको अवधारणा कस्तो हुन्छन्, त्यसमा सबै कुराहरूको व्यवस्थापन व्यवस्थित छ।
यो साधुप्रति झिललाई चाहिँ के गरेर व्यवस्थित गर्ने भन्ने गरेको कुरा सोच्नु भयो अध्यक्षज्यू?
साधुप्रति झिलमा तपाईँको करिब करिब हाम्रो डिपिआर 35-36 करोडको हो, बुझ्नु भएन?
हजुर,
5 करोडको काम हामी अब सुरु गर्दैछौँ। त्यहाँ चाहिँ तपाईँको पोखरीहरू छन्, झिल छन्, झिल भनेपछि अब त्यसलाई पोखरीको रूपमा रूपान्तरण गर्ने, तपाईँको पर्यटन भित्राउने, अब डिपिआर अनुसारको धेरै कुराहरू छन्। भनौँ न, दक्षिणी बेल्टमा सबभन्दा आकर्षक र सबभन्दा सौन्दर्य झिल चाहिँ भन्छन्।
यी 3 कुराहरू यहाँहरूले बनाइसकेपछि जुन चाहिँ गाउँपालिका गौरवका योजनाका रूपमा, त्यहाँका महत्त्वपूर्ण योजनाका रूपमा अगाडि बढाउँदै हुनुहुन्छ, त्यो भइसकेपछि चाहिँ बारादशी घुम्नका लागि पर्यटकीय रूपमा पनि आकर्षक बन्छ भन्ने यहाँहरूको ठहर हो?
एकदम ठहर हो, ठहर मात्र होइन, त्यो आकर्षक पनि हुन्छन् र पर्यटकहरू पनि आउँछन्। र सर्वप्रथम प्रमुख विषय त के हो भने, बारादशी गाउँपालिकाले आत्मनिर्भर, बुझ्नु भएन?
हजुर,
कसरी बनाउने त अहिले संविधानमा पनि त्यही भनेका छन्, र गाउँपालिकाले पनि नेपाल सरकारबाट तपाईँको आउने बजेटहरू आएन भने स्थानीय सरकार चल्न सक्ने कि नसक्ने त त्यसको पूर्वाधारहरूको लागि हाम्रो तिनवटा विषय छन् र यो तिनवटा विषय हाम्रो कम्प्लिट भयो भने करिब करिब बारदासी गाउँपालिका आत्मनिर्भर बन्न सक्छ।
अध्यक्षज्यू हिजो चाहिँ यहाँले बारदासी गाउँपालिका त्यहाँभन्दा अगाडि छुट्टा छुट्टै पालिकाहरू मिलेर बारदासी बन्यो, बारदासी बनेपछि पहिलोपटक अध्यक्ष निर्वाचित भएर यहाँले नेतृत्व गर्दै हुनुहुन्छ। यो विकास निर्माणका कामहरू गर्न पहिले छुट्टा छुट्टै पालिका भएका ठाउँ अहिले ओडा बनाएर यहाँहरूले काम गर्दै हुनुहुन्छ, ठुलो एरिया हुँदा काम गर्न सहज, अगाडि पनि अध्यक्ष यहाँ हुनुभएको हिसाबले ठुलो एरिया भएपछि काम गर्न सहज हुँदो रहेछ अथवा चाहिँ काम गर्न असहज हुँदो रहेछ, के अनुभव गर्नुभयो?
होइन त्यो असहज होइन, सहजै हो, यसर्थमा सहज हो, मलाई चाहिँ सहज भइरहेको छ। किन सहज भइरहेको छ भने वार्डहरू छन्, वार्डहरूलाई मैले गाउँपालिकाको बजेट सबै प्रायः प्रायः सबै बजेट मैले वार्डहरूमा विभाजन गरिदिन्छु, होइन आफूले मोनिटरिङ मात्रै गर्छु म। त्यसकारण विकास गर्नुको लागि चाहिँ पहिलाभन्दा चाहिँ मलाई सहज अनुभव भइरहेछन्। अब वार्डलाई नै जिम्मा दिइसकेपछि वार्डले आफ्नो त्यो उपभोक्ता समितिहरू बनाउँछन्, कुनै ठिक्का पट्टा गर्छन्, त्यसकारण सहजै मैले महसुस गरेको छु।
अहिले चाहिँ अध्यक्षज्यू यहाँहरूले काम गरिरहँदाको हिजो चुनावमा जाँदा र अहिले यो चार वर्षको काम गरिसक्दाको अवस्थामा हिजो गरिएका प्रतिबद्धताहरू, हिजो हामी निर्वाचित भएपछि गर्छौँ यी काम गर्छौँ भनेका कुराहरू कति प्रतिशत जति पुरा गर्न सकियो भन्ने यहाँ आफैले मूल्याङ्कन गर्नुभएको छ?
होइन, कति प्रतिशत भन्दा पनि मैले निर्वाचन जितिसकेपछि, म विजय भएर गाउँपालिकाको अध्यक्ष भइसकेपछि मैले प्रमुख विषयमा यो बाटाघाटाको क्रमिक रूपमा चलिरहने प्रक्रिया हो। यहाँको सबभन्दा ठुलो विषय चाहिँ शिक्षा, त्यस पछाडि स्वास्थ्य र त्यस पछाडि कृषि। त्यस पछाडि शिक्षामा 16 सामुदायिक विद्यालयहरू छन्। मैले भौतिक रूपमा 99% पूर्णता दिएको मैले सफल भएको छु। जुन विद्यालयहरूमा टिचरको कमी छ, गाउँपालिकाबाट मैले टिचरको व्यवस्थापन गर्न म सफल भएको छु। र शिक्षामा चाहिँ अब कोभिडले गर्दाखेरि शैक्षिक पाठ, यो तपाईँको शैक्षिक अवस्था तपाईँ हामीले सबैले भोगिरहेका छौँ, नभए तपाईँको शिक्षालाई पहिले फोकस मैले गरेको थिएँ। र दोस्रो एउटा स्वास्थ्य जुन छन्, स्वास्थ्य अहिले करिब करिब बारदासी गाउँपालिका वार्डमा चाहिँ सबै वार्डमा वार्ड यो वडा स्वास्थ्य चौकीहरूको निर्माण भइसकेका छन् र 5 वार्डमा तपाईँको सञ्चालित छन्, 2 वार्डमा अब 1 महिनाभित्रमा सञ्चालित हुँदैछन्। स्वास्थ्यको यसमा पनि प्रत्येक वार्डमा हामीले प्राथमिक उपचारको लागि जनतालाई सहज बनाएका छौँ। र कृषिमा तपाईँको नेपाल सरकारले पनि, प्रदेश सरकारले पनि प्रोत्साहित गरिरहेका छन्। त्यति मात्र होइन, गाउँपालिकाबाट अहिलेसम्म करिब करिब 50,00,000 बढीको मोटरहरू किसानलाई हुने यन्त्रहरू जुन छन्, मकै रोप्नेदेखि लिएर मकै योसम्म हामीले व्यवस्थापन गरेका छौँ। त्यही पनि पूर्णता नपाए पनि किसानहरू चाहिँ अधिक धेरै किसानहरूले चाहिँ बारदासी गाउँपालिकाबाट कृषि औजारहरू धेरै हासिल गरेको मेरो ठहर छ।
अध्यक्षज्यू हामीले पालिकासँग सम्बन्धित केही विषयवस्तुहरू अहिलेसम्म भएका कुराहरू गऱ्यौँ। यहाँ राजनीतिक दलको कार्यकर्ता पनि, पार्टीको 14 महाधिवेशन आउँदैछ, नेपाली काङ्ग्रेसको 14 महाधिवेशन आउँदैछ, यसका लागिको चाहिँ सदस्यताहरूको विवाद कतिको रहेन, सदस्यताहरू कसरी टुङ्ग्याउनु भयो, अब महाधिवेशनको तयारीका लागि के कामहरू गर्दै हुनुहुन्छ, के छ अवस्था, पार्टीले कसरी अगाडि बढ्दैछ? अध्यक्षज्यू
पार्टी केन्द्रीय कार्यालयमा कसरी अगाडि बढ्छन् त्यो त केन्द्रीय कार्यालयको नेताहरूको जिम्मेवारीको कुरा हो, प्रदेशमा कसरी बढ्छन् त्यो प्रदेशको जिम्मेवारी हो। तर स्थानीय बारदासी गाउँपालिकामा त्यस्तो किसिमको कुनै विवाद छैन, कुनै विवाद छैन। पार्टीभित्र आन्तरिक तपाईँको प्रतिस्पर्धा त हुन्छ नै,
होइन, तर
स्वाभाविक हो। तर मैले मेरो सोचमा, म व्यक्तिगत सोचमा साथीहरूसँग पनि म कुरा गरिरहेको छु, वर्षक हामीले तपाईँको आन्तरिक प्रतिस्पर्धा नगरिकन हामीले एउटा सहमतिमा सहमतिको बिन्दुमा पुगेर पार्टीको जति पनि तपाईँको पोस्टहरू छन् जति पनि पदहरू छन् त्यसलाई चाहिँ परिपूर्ति गर्नुपर्छ भन्ने मेरो मान्यता हो। म कहाँ म चाहिँ कहाँसम्म सफल हुन्छु त्यो मलाई थाहा छैन तर विवाद चाहिँ छैनन्। हाम्रो त्यस्तो किसिमको एक्टिभ मेम्बरदेखि लिएर अरू कुनै कुरामा विवाद छैनन्। भर्सक सहमतिले नै तपाईँको बारदासीको समितिहरू बन्छ भन्ने म आशावादी पनि छु र सभापतिको लागि सबभन्दा अब आन्तरिक तपाईँको प्रतिस्पर्धा हुन सक्छ।
धेरै ठाउँमा चाहिँ सुनिन्छ जनप्रतिनिधि भएका मान्छेहरूले पार्टीसित चाहिँ कोअर्डिनेसन गरेनन्, पार्टीका नेताहरूले भनेको चाहिँ मानेनन् भनेर थुप्रै ठाउँमा थुप्रै पार्टीमा, यो चाहिँ नेपाली काङ्ग्रेसमा मात्रै होइन सबै खालका पार्टीहरूमा जनप्रतिनिधि हुने र नहुने बिचमा चाहिँ कोअर्डिनेसन भएन भन्ने गरीको गुनासो सुनिन्छ। बारदसी क्षेत्रमा जनप्रतिनिधि र पार्टीका चाहिँ नेता कार्यकर्ताहरू बिचको समन्वयको अवस्था चाहिँ कस्तो छ अध्यक्षज्यू?
बारदसीमा त्यस्तो किसिमको फरक छैन, यस अर्थमा फरक छैनन्। नेपाली काङ्ग्रेसको म महाधिवेशन प्रतिनिधि पनि हो र 1978 सालमा म पार्टी सभापति भएको मान्छे पनि हो। म नेपाली काङ्ग्रेसको पार्टीको बारदासीको म नेता पनि हो र म गाउँपालिकाको अध्यक्ष पनि हो। त्यसकारण पार्टीसँग त्यस्तो किसिमको तपाईँको फुट्ता त्यस्तो किसिमको जनप्रतिनिधि र पार्टी प्रतिनिधिसँग तपाईँको दूरीमा छौँ भन्ने मलाई चाहिँ महसुस छैन।
पार्टीका साथीहरूले पनि कसरी राम्रो काम गर्ने भन्ने गरेको कुरामा जो जनप्रतिनिधि हुनुहुन्न उहाँहरूले पनि यहाँहरूसित समन्वय चाहिँ गरिरहनु
भएको छ? एकदम हामीसँग एकदम समन्वय भएन, हामीसँग एकदम समन्वयमा छन्। विकास निर्माणका कामहरू गर्दा पनि हामीले सल्लाह लिने गरिरहेका छौँ, के गर्दाखेरि पार्टीलाई हकित हुन्छन् त्यस अनुसारको काम कारवाहीहरू मैले अगाडि बढाएको छु। पारदर्शीमा त्यस्तो किसिमको पार्टीभित्रमा त्यस्तो किचोली त्यस्तो किसिमको फुटको चाहिँ अवस्था छैन।
अध्यक्षज्यू, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ, यहाँको पालिकाका बासिन्दालाई यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूलाई एकजना अनुभवी जनप्रतिनिधि नेपाली काङ्ग्रेसको नेता पार्टीको महाधिवेशन पनि आउँदैछ, यहाँको तर्फबाट थप भन्नु के छ?
मैले तपाईँको रेडियो मार्फत गाउँपालिकाका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म यो भन्न चाहन्छु। सर्वप्रथम त हामीले अहिलेको समयमा COVID-19 जुन प्रकोप छ त्यसबाट चाहिँ हामीले बच्नुपर्छ र त्यसमा त्यसबाट बच्नको लागि नेपाल सरकारले जुन मापदण्ड तोकेका छन् त्यसको चाहिँ पालना हामीले सबै गरौँ र अहिले बारदासी गाउँपालिकामा नयाँ बजेट अहिले हामीले प्रस्तुत गर्न गइरहेका छौँ, बजेट प्रस्तुत गरिसकेका छौँ र त्यो बजेटमा काँधमा काँध मिलाएर हातमा हात मिलाएर त्यसको कारण पक्षहरूलाई सबैको सहभागिताको रोबरमा तपाईँको हुनुपर्छ भन्ने मेरो मान्यता हो र अहिले अब हाम्रो के भन्छ नि अहिले अब धान रोप्ने टाइम छ, हामी यहाँ किसानहरू छौँ। सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, अहिले कुनै किसिमको तपाईँहरूको मलको अभाव भए कुनै बाली सम्बन्धी केही अभाव भए गाउँपालिकासँग सम्पर्क गर्नुहोला र यही सब कुराहरू तपाईँको रेडियो मार्फत अहिले मलाई जुन भन्ने अवसर दिनुभयो जुन मौका दिनुभयो तपाईँको रेडियोलाई पनि म विशेष विशेष धन्यवाद दिन चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
ल धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बारदसी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी।
बारदसी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजना तथा नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन केन्द्रित अधिवेशन केन्द्रित गतिविधिहरूका बारेमा कुराकानी गर्दै आजका लागि बारदसी खबर यति नै। अर्को महिनाको 21 गते बिहान 7 बजे यसै गरी बारदसी क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।